नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
अनि म लील प्रकाश चन्द।
कार्यक्रम साझा पहल महिला, लैंगिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आए जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी COVID-19 को प्रभाव, लैंगिक समानता र सामाजिक समावेशीकरण जेसीको बारेमा छलफल गर्नेछौ।
लैंगिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैंगिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिने गर्छौं।
सँगै लैंगिक हिंसा तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञसँगको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी गर्नेछौ।
साथै कोविडबारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै वास्तविक विज्ञ संघको सवाल जवाब पनि प्रस्तुत गर्नेछौ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न गर्नेछौ।
युएन ओमनको सहयोगमा ल्याक नेपाल र अकोराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सीआईएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि CINखबर.com र मोबाइल एप सीआईएनमा पनि चाहेको बेला तपाई विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सीआईएनको फेसबुक पेजमा गएर सांकेतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
आजको कार्यक्रम साझा पहलमा हामी अहिलेसम्म प्रसारण भएका कार्यक्रमको समीक्षा गर्दै कार्यक्रमले पारेको प्रभावका विषयमा छलफल गर्नेछौ।
34 भागसम्म आइपुग्दा हामीले साझा पहलको 21 भागसम्मको समीक्षा गरिसकेका छौं भने आज हामी 22 33 भागसम्म प्रसारण भएका कार्यक्रमको विशेष समीक्षामा जुटेका छौं।
कार्यक्रम साझा पहलको 22 33 भागसम्म हामीले विशेष गरी कोरोना विरूद्धको खोप, महिला तथा सीमान्तकृत समूहको पहुँच, कोरोनाको जोखिम बढ्दै गर्दा खोप सम्बन्धी समाजमा रहेका भ्रम, त्यसलाई कसरी चिर्न सकिन्छ भन्ने बारेमा छलफल गर्यौं।
खोपको पहुँच नपुगेको त्यस्तो खालको समस्याहरू छैन, अहिले बुझाइमा फरक भएर हो। हामीसँग खोप छ, हामीसँग आउने खोपहरू पनि हामीले खपत र खोप भण्डारण सबै कुराहरूलाई हिसाब गरेर मात्रै खोप ल्याउनु पर्ने हुन्छ, किनभने खोपको निश्चित म्याद गुज्रिने समय, निश्चित अवधिभित्र मात्रै प्रयोग गर्न सकिने हुन्छ र म्याद गुज्रिसकेपछि प्रयोग गर्न मिल्दैन। म्याद गुज्रिने समयावधिभित्रमा प्रयोग गर्ने गरी कार्ययोजना बनाएर हामीले काम गरिरहेका हुन्छौँ। त्यसका लागि सर्वसाधारणलाई बुझाउने, सर्वसाधारणको साथ सहयोग खोज्ने, आम सबै सरकारवाला निकायहरूको साथ खोज्ने गरी नै काम गरिएको हुन्छ। त्यसमा तलमाथि पर्दा हामीसँग भएका खोपहरू खेर जान सक्ने एउटा समस्या रहन सक्छ। अर्को, हामीले प्राप्त गर्ने खोपहरू, हामीले कतिपय खोपहरू पाइपलाइनमा आइराख्ने खोपहरू, हामी कहाँ खपत नभएको अथवा हामी कहाँ नलगाइएको खोपहरूको खपत नहुन्जेलसम्म खप खोपहरू ल्याउने गरी व्यवस्थापन गरिँदैन। त्यही भएर अहिले खोपको उपलब्धतामा, खोपको व्यवस्थापनमा कुनै समस्याहरू छैन। तर के हुन्छ भने समुदायमा खोप लगाउने व्यक्तिहरू, तपाईँ हामी कुनै समुदायभित्र छौँ तर धेरैले बुस्टर लगाएका छैनौँ, हामीले सम्बन्धित स्थानीय तहहरूलाई पनि हामी बुस्टर लगाउन बाँकी छौँ, यति छौँ भनेर भन्दैनौँ भने स्थानीय तहहरूले चाहिँ त्यहाँभित्र भएको विभिन्न समुदायहरूलाई जोडेर जहाँ उपयुक्त हुन्छ कर्मचारी व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ, खोपको ढुवानी पनि गर्नुपर्ने हुन्छ। सबै व्यवस्थापनलाई सहज हुने हिसाबले एउटा रणनीतिक अवस्थितिमा, एउटा ठाउँमा त्यसरी खोप अभियानहरू सञ्चालन गरिरहेको अवस्था हुन्छ। तर लगाउने मानिस हामी धेरै छौँ भन्ने हिसाबले हामीले खोप लगाउन जागरूकता अलिक बढी जनाउँदै गयौँ भने स्थानीय तहहरूबाट खप केन्द्रहरू व्यवस्थापन हुँदै खोप लगाउने कामहरू गरिराखिएको छ। त्यसका लागि पनि हामीले अलिकति बढी सजगता, अलिक बढी क्रियाशीलता देखाउनु पर्न आवश्यक छ।
हजुर, यो कुराहरू भनिरहँदाखेरि हामीले थप अतिरिक्त मात्रा यो बुस्टर डोज खोप लगाउनको लागि चाहिँ किन जरुरी छ, यसको महत्वलाई कसरी बुझ्ने?
थप अतिरिक्त मात्रा खोपले हाम्रो शरीरमा कसै कसैलाई दुई मात्रा लगाउँदाखेरि पनि रोग प्रतिरोधक क्षमता विकास नहुन सक्छ, कसैलाई भए पनि तुलनात्मक रूपमा रोग प्रतिरोधक क्षमता त्यति धेरै बलियो नभएको हुनसक्छ। त्यस्तो अवस्थामा थप अतिरिक्त मात्रा खोप लगाउँदाखेरि रोग प्रतिरोधक क्षमता विकास नभएको व्यक्तिहरूमा त्यो विकास भएर जान्छ, कमजोर भएको हकमा बलियो भएर आउने हुन्छ। त्यसले गर्दा तत्काल संक्रमण भयो, हामीसँगै भयो कि कोभिडको संक्रमण भयो अथवा यसकै कुनै अर्को भेरिएन्टहरू संक्रमण भए आए भने हाम्रो स्वास्थ्य जटिलता हुन अथवा हामी अस्पताल भर्ना हुने अवस्थालाई रोक्न सक्छौँ, हाम्रो स्वास्थ्य जोखिममा पर्ने कुराहरूलाई हामीले रोक्न सक्छौँ। त्यही भएर स्वास्थ्य जटिलता रोक्नका लागि हामीले समयमै खोप लगाउन अत्यावश्यक छ।
कोविडले रोजगार गुमाएका र व्यवसायी धराशाही भएका महिला, लैंगिक अल्पसंख्यक र अपाङ्गता भएका समुदायमा परेको प्रभाव र उनीहरूको आर्थिक पुनरुत्थानका लागि जिल्लामा भएका कार्यक्रमका बारेमा पनि जानकारी दिएका थियौं।
त्यसको लागि चाहिँ उपमहानगरपालिकाले त्यसको एउटा डाटा, अब कतिले रोजगारी गुमाए, कुन अवस्थामा छन् भन्ने कुरामा चाहिँ अहिले हामीले त्यसको एउटा डाटा पनि विभिन्न चाहिँ हाम्रो यो त्योसँग काम गर्ने सम्बन्धित संस्थाहरूसँग एउटा हाम्रो छलफल जारी भइरहेको छ, छलफल जारी छ होइन। त्यो सँगसँगै अब एक्चुअल चाहिँ रोजगारी गुमाउने कति कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा हामीसँग अहिले कोही पनि त्यो कोभिडको कारणले मलाई यस्तो भयो भन्ने कहीँ वडामा, वडा तहमा र वडा पालिकादेखि लिएर नगरपालिकामा त्यस्तो डाटा चाहिँ हामी कहाँ त्यस्तो व्यक्तिहरू कोही पनि आउनु भएको छैन। अर्को भएका जो त्यसबाट चाहिँ जसले अब रोजगारी गुमाउनु भएको छ त्यसको लागि चाहिँ अब आइसकेपछि त्यो डाटाको आधारमा चाहिँ भनौँ न यतिजना रहेछ त्यसलाई चाहिँ यसरी व्यवस्था स्थापित गराउने, अब व्यवस्थापन र स्थापित गराउने भन्ने कुरामा हामी सचेत पनि छौँ। र अब त्यो कुरामा अब यहाँले प्रश्न उठाउँदै गर्दाखेरि चाहिँ यस्तै यो चिजहरू चाहिँ हामी सकेसम्म चाहिँ हामीसँग सम्पर्कमा आउनुभएका र सम्पर्कमै नआउनु भएको त अब त्यो डाटै थिएन हामीसँग, सम्पर्क आउनु भएकोलाई हामीले विभिन्न माध्यमबाट उहाँलाई कहाँ चाहिँ एउटा जस्तो र नगरपालिकाभित्रमा हुन्छ कि अब यता चाहिँ औद्योगिक क्षेत्रमा हुन्छ कि अथवा चाहिँ कहाँनिर हुन्छ त्यो कुरा हामी प्रयास गरिरहेका छौँ।
यो सँगै कार्यक्रममा बाढी, पहिरो, डुबान जस्ता विपदबाट कसरी बच्ने र बचाउने, विपद तथा समस्यामा परेको बेलामा महिला तथा लैंगिक अल्पसंख्यककै लागि भनेर तोकिएका सेवा तथा सुविधाहरू के हुन्, ती सबै सूचना तथा जानकारीलाई सबै वर्गमा पुर्याउन के गर्नुपर्छ भन्ने विषयमा पनि छलफल गरेका थियौं।
विपदका समयमा महिला तथा सीमान्तकृत वर्गमा विशेष कार्यक्रम ल्याउनको लागि नेतृत्वमा महिला तथा सीमान्तकृत समुदाय र निर्णायक तहमा महिलाको सहभागिता किन जरुरी छ भनेर विज्ञहरूसँग छलफल पनि गरेका थियौं।
अहिले निर्वाचनको माहौल छ, हामीले कार्यक्रममा महिला तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार रक्षाका लागि मंगसिर 4 गतेको निर्वाचनमा के कुरामा ध्यान दिनुपर्छ भनेर छलफल गर्यौं भने महिला तथा सीमान्तकृत वर्गका लागि विपदको बारेमा कुन निर्वाचनमा सहभागी राजनैतिक दलले के कस्तो चुनावी एजेण्डा बनाएका छन् दलका घोषणा पत्रका बारेमा पनि बहस गर्यौं।
राजनैतिक दलहरूले चाहिँ चुनावको आफ्नो जुन घोषणा पत्र छ विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी उनीहरूको के हो त्यो नीतिहरू, उनीहरूले के गर्नुपर्छ स्पष्ट रूपमा हुनु पर्यो। विपदको जोखिम न्यूनीकरणमा के काम गर्न सकिन्छ, पूर्व तयारीमा के गर्न सकिन्छ, अनि विपद आइसकेपछि प्रतिकारमा के गर्न सकिन्छ, पुनर्निर्माण पुनर्लाभ यो सम्पूर्ण विपदको सम्पूर्ण चरणमा गर्नुपर्ने कामहरूलाई नै उनीहरूले चाहिँ यो घोषणा पत्रमा जबसम्म ल्याउँदैन तबसम्म राजनीतिक दल चाहिँ अलिकति जुन रूपमा अगाडि बढ्नुपर्ने राज्य अगाडि बढाउन राज्य सञ्चालनमा अगाडि बढाउन उनीहरूको सहयोग हुन्छ त्यो घोषणा पत्र नआएको अवस्थामा चाहिँ अलिकति अन्यल हुने भएकोले स्पष्ट रूपमा घोषणा पत्रमा आउनुपर्ने चाहिँ पहिलो कुरो। र अब यो घोषणा पत्रमा आएर मात्रै पनि हुँदैन, घोषणा पहिलो कुरो त अहिले चुनाव अगाडि घोषणा पत्रमा ल्याउनु पर्यो, उनीहरूले अनि चुनाव पछि चाहिँ आ आफ्नो पार्टीको घोषणा पत्र अनुसार त्यो उनीहरूले जुन घोषणा पत्रमा उल्लेख गरेका कुराहरू कतिको भएको छ कि छैन त्यसको स्पष्ट रूपमा अनुगमन मूल्याङ्कन र समीक्षा पनि नियमित रूपमा र निरन्तर रूपमा हुनुपर्छ। र अहिले कस्तो पनि हामीले देखिरहेछौँ भने राजनीतिक दलहरूले पनि विपद आइसकेपछि राहत बाँड्नेमा चाहिँ एकदम अग्रसर हुने तर जोखिम न्यूनीकरण पूर्व तयारीका पुनर्निर्माणका कामहरूमा चाहिँ अझै पनि उदासीनता छ। त्यसैले अबको चुनावमा म त आफै पनि विपद व्यवस्थापनमा काम गर्ने यसैमा लागि परेको अभियन्ता भएको हुनाले जुन राजनीतिक दलले अस्ति स्थानीय तहको चुनावमा पनि मैले घोषणा पत्र सबैको हेरेको थिएँ, ज जसको छ त्यसकोलाई चाहिँ राम्रो छ भनेर फिडब्याक पनि दिएको हो र जसको छैन त्यो आउनुपर्छ भनेर दिएको थियो र अझै पनि त्यतिखेर पनि स्पष्ट रूपमा सबैको आएका थिएनन्। र अब चाहिँ के भन्न सक्छ भने यो राज्यको प्रतिनिधि सभामा प्रतिनिधित्व हुनेहरूको चुनाव भएको हुनाले उनीहरूको आफ्नो राजनीतिक दलको स्पष्ट रूपमा विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा उनीहरूको घोषणा पत्रमा उल्लेख हुनुपर्छ। यो घोषणा पत्रमा भएन भने चाहिँ धेरै चिज चाहिँ उनीहरू चाहिँ एकाउन्टेबल जवाफ केही चाहिँ नहुने देखेको हुनाले उनीहरूलाई यो विपद जोखिम न्यूनीकरण व्यवस्थापन र विशेष गरेर यो उत्थानशील विकास गर्नको लागि उहाँहरूको घोषणा पत्रमा चाहिँ विपद जोखिम न्यूनीकरणको कुराहरू आउनुपर्छ।
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियो र मोबाइल एप सीआईएन र सीआईएन खबर .com मार्फत सुन्दै हुनुहुन्छ।
तपाईलाई पनि विपदका बेला आफूले भोगेका समस्याहरू सुनाउन मन छ या सरकारसँग आफ्नो अपेक्षा प्रश्न गुनासो वा जिज्ञासाहरू छन् भने हाम्रो फोन नम्बर 01-5260-646 फोन गरेर आफ्ना कुरा राख्न सक्नुहुनेछ।
कार्यक्रममा अब भने कार्यक्रम साझा पहल सुनेका श्रोताहरूको प्रतिक्रिया के छ बुझौँ है त।
हामीले बाढ़ी पहिरो डुबान जस्ता विपदबाट कसरी बच्ने र बचाउने यसमा स्थानीय सरकारको कस्तो भूमिका रहन्छ र के गर्न सकिन्छ भनेर कार्यक्रममा छलफल गरेका थियौं। कार्यक्रम सुनिसकेपछि कैलालीका नागरिकको प्रतिक्रिया यस्तो रहेको छ।
मेरो नाम चाहिँ टीका रावत जानकी अमरावती। हामीले साझा पहल सुनेर विपद आउनु पूर्व कसरी तयारी हुने विपदमा के आइपर्छ र हामीलाई जोखिमपूर्ण अवस्थामा कसरी बच्ने भन्ने कुराहरू सिकाइरहेको छ। विपदले गर्दा नै मानिसहरूलाई विपद एकैचोटि आउने हो, थाहा हुँदैन कसैलाई आउँछ आउँदैन, जानकारी लिनु नै राम्रो हो। विपदको बारेमा धेरै कुराहरू सिक्न पायौँ र आगामी दिनहरूमा पनि फेरि यस्तै कार्यक्रमहरू बजिरहोस् भन्ने आशा लिएको छु। विपदमा महिलाहरूलाई अनि त्यसपछि अपाङ्गहरूलाई पनि राम्रो गरिरहेको छ, महिलाको सहभागिता बढाउनु पर्छ। विपदमा चाहिँ महिलाहरूले फेरि भन्न सक्दैन आफूलाई के आइपर्यो अनि महिलाका समस्याहरू पनि हुन सक्छन्, उनीहरूले खुलेर भन्न सक्दैन, महिलालाई पनि समावेश गर्नुपर्छ। अनि विपदको अवस्थामा अपाङ्गहरूलाई पनि उनीहरूले आफूले अप्ठ्यारो परेको ठाउँमा उनीहरूले बोल्न सकुन्, उनीहरूको पनि कुराहरू अझै सुनियोस्।
नमस्ते, मेरो नाम अनिता कुमारी चौधरी, मै जानकी गाउँपालिका 7 मोतीनगरमा बैठु। मै साझा पहल कार्यक्रम सुनके विपद के समय में बहिया के छठी पूजा तो स्थानीय सरकार से दे देना सेवा सुविधा के जानकारी पैनु। जस्ते के बाढ़ी प्रभावित क्षेत्र मनिक मनैन हुकरन तत्काल उद्धार करके सुरक्षित ठाउँ में धरत, विशेष करके बाल बालिका वृद्ध गर्भवती अपंगा हुईल मनै हुकरन सुरक्षित ठाउँ में धरत, धर के औषधि उपचार से करत और तत्काल आवश्यक पड़ना खाद्यान्न के व्यवस्था करात कहके पटा पहले आतु। विपद आने से पहले फे सूचना देहत स्थानीय सरकार जानकारी देहत, बहिया आए तो फे कैसी के बचना, अपन आवश्यक कागजात कैसी सुरक्षित ठाव में धरना, अपन आवश्यक सामान से लेके खाद्यान्न से सब कुछ सामान कैसी के सुरक्षित ठाव में धरना हो कहके यही साझा पहल कार्यक्रम सुन के मई पता पायल बात।
मो नाम कृष्णा बहादुर चौधरी हूँ, जानकी 8 जबलपुर। मई साझा पहल कार्यक्रम सुन के कोविड-19 के बारे में बहुत से ज्ञान अथवा उत प्राप्त हुई तो मैं सादा पल सुन के कोविड 19 विरुद्ध खूब लगाइना फर्स्ट में बटाई नहीं दूसरो तेसरो बार तो मैं पहलो फिर लगाइनू दूसरो फिर लगाइनू तेसरो फिर लगाइनू और जहां फिर मैं भीड़ भाड़ में जाइना मास्क के प्रयोग करना कह के जानकारी मिले नहीं और जहां तहां घूम के आईना अहिले से फिर सैनिटाइजर प्रयोग करना सुन के मैं गाँव घर में फिर बटैठू जहां फिर जैले से फिर मास्क प्रयोग करके घूमना और घर के मन फिर सलाह सुझाव फिर देनू सैनिटाइजर प्रयोग करना साबुन हाथ पानी से हाथ धोना कोई कार्यक्रम सुन के मैं बहुत मजा लागल।
मेरा नाम निर्मला थापा विष्ट जानकी आठ भगरैया मैं साझा पहल कार्यक्रम सुनेर मैं विपद को बारे में जानकारी पाए विपद बाट बच्चने उपाय को बारे में था पाए कार्यक्रम में महिला सहभागिता हुनु पर्छ भन्ने कुराहरु पनि था पाए निरंतर मैं कार्यक्रम सुनिरहेको छु अनि जुनसुकै कार्यक्रम में पनि महिला को सहभागिता हुनु पर्छ भन्ने कुरा पनि जानकारी पाए कार्यक्रम एकदमै राम्रो छ अझ पनि राम्रा राम्रा कुराहरु जानकारी को लागि अनुरोध गर्दछु।
बाजुराबाट केही स्थानीय किशोरीहरूले कोरोना विरूद्धको खोप बुस्टर मात्रा खोप लगाए स्वास्थ्यमा दीर्घकालीन असर गर्ने मानिसको मृत्यु हुने महिनावारी भए झन धेरै रगत बग्ने समस्या हुन्छ भन्ने लगायतका भ्रम सुनेका कारण खोप लगाएका थिएनन्। तर कार्यक्रममा यसबारेमा विज्ञको जवाब सुनेपछि यो सबै भ्रम रहेको थाहा भएको र खोप लगाएको उनीहरूले बताएका छन्।
नमस्कार, मेरो नाम कल्पना। मैले चाहिँ यो खोप लाउँदाखेरि पहिलो पटक कोरोना भाइरस थियो त्यसबेला हामीले खोप पाएनौ किनभने त्यति बेला महामारी पनि धेरै थियो। अब यो पछि अलिक कोरोना भाइरस कमाउँदाखेरि हामीले दोस्रो खोप लगायौं र अनि त्यसपछि दोस्रो खोप लगायौं र तेस्रो खोप नलगाउने भन्ने पहलमा थियौं किनभने अब गाउँघरमा धेरै काम गर्नुपर्छ अनि ती दाउरा साउरा ल्याउनु पर्छ त्यही भएर अब शरीर दुख्छ भन्ने कारण नलाउँदाखेरि सोचमा अनि हामीले यो रेडियो बाजुराबाट साझा पहलबाट समाचार सुन्यौं र अनि यो बुस्टर डोज लाउनु पर्छ भन्ने रेडियो बाजुराबाट सुन्यौं हामीले अनि त्यसपछि त्यो लगाउँदाखेरि अनि यो महामारीबाट पनि बच्न सकिन्छ अनि यो हरेक कुराबाट पनि हामीले अब यस्तो रुगाखोकीबाट पनि बच्न सकिन्छ भनेर अनि यो खोप तेस्रो खोप हामीले लगाउनका लागि सबैलाई जानकारी दिन्छौँ र अब घर घरमा पनि हामीले यो बुस्टर खोप लगाउँदाखेरि हामीलाई राम्रो हुन्छ रोगबाट बचिन्छ भन्ने पहल गर्छौँ र गर्नेछौँ। त्यही त हाम्रो गाउँघरमा पनि धेरै महिला दिदीहरू अब पढा लेखी छैनन् त्यही भएर सबैलाई हामीले अब यो रोगबाट बचौँ र खोप लगाउनु पर्छ भन्ने कुरामा पनि जानकारी गराउनु पर्छ र महिला दिदी बहिनीहरूलाई सबैलाई अनि आमा बुवाहरूलाई पनि यो खोप लगाउनु पर्छ भन्ने जानकारी दिन्छ।
नमस्ते, मेरो नाम सुमन बिक नेपाली, घर चाहिँ बाजुरा। खटिएर भए पनि त्यहाँ कोरोनाको खोप पहिलो दोस्रो हामीले लगायौँ। लगाउँदाखेरि अब हामीलाई खासै तेर्सोको खोपको त मतलब पनि थिएन, अब आउँछ आउँदैन भन्ने पनि थाहा थिएन। पहिलो दोस्रो लगाउँदा हामी ढुक्क भएका थियौँ अनि ढुक्क हुँदाखेरि चाहिँ अब रेडियो बाजुराको साझा पहल सुन्दाखेरि चाहिँ हामीलाई चाहिँ अब तेर्सो खोप लगाउनु पर्छ भन्ने नि रेडियो साझा पहलबाट हामीले सुनेका हौँ। खासै हाम्रो गाउँघरमा चाहिँ अब इन्टरनेट सामाजिक सञ्जाल यस्तो केही पनि हुँदैन, अब एक त विकट ठाउँ हुनाले नि होला पहिलेदेखि नै रेडियो आइरहेका अनि एक त हाम्रो गाउँघरमा रेडियो हुँदा नै सजिलो हामीलाई रेडियो नै लाग्छ अनि रेडियो सुन्दाखेरि चाहिँ हामीले कार्यक्रमबाट पुष्ट डोज लगाउनु पर्छ भन्ने हामीले सुन्यौँ अनि तेस्रो खोप नै हामीले लगाउनु पर्छ भन्ने हाम्रो मनमा आयो अनि हामीले चाहिँ तेस्रो खोप लगाउँदाखेरि नै हामीलाई केही नहोला, हाम्रो शरीरलाई हुष्टपुष्ट रहला र हाम्रो शरीर जाँगर फुर्तिलो होला भनेर हामीले चाहिँ त्यो खोप लगायौँ। त्यो खोप लगाउँदा नि अहिले हामीलाई केही भएको छैन, जस्तै अहिले हामी पहिला जस्तै छौँ अलिकता नि हामीलाई केही अहिले कोरोना आउँदा नि हामीलाई डर छैन। अब त कोरोना आयो नि हामीले तीन खोप लगाएका छौँ भने हामीलाई अलिकता त ढुक्क छ नि त, धेरै बिराम हुनुभन्दा पनि अलिकता बिराम भए पनि त्योबाट त हामी वञ्चित भयो नि। त्यही भएर सबै रेडियो सुनिराख्नु भएका दाजुभाइ चाहिँ तर तेर्सो खोप चाहिँ अनिवार्य लगाउनु होला। तेर्सो खोप लगाउँदा चाहिँ सबै दाजुभाइ दिदी बहिनीलाई नै अलिकता ढुक्क चाहिँ धेरै भइन्छ, तेर्सो खोप चाहिँ नछुटाउनु होला। यदि छुटाउनु भएको छ भने रेडियो सञ्जाल सुनेर चाहिँ तपाईँहरू सबै सुनिराख्नु भएको दाजुभाइले चाहिँ अनिवार्य यो खोप लगाइदिनु होला, म तपाईँलाई यही नै विन्ती गर्न चाहन्छु।
नमस्ते, मेरो नाम खगेन्द्र नेपाली, घर बाजुरा। हामी कोरोना आउँदाखेरि हामी एकदम भावुक भयौँ, एकदम हामी भित्रै बस्न पर्यो, धेरै महामारी फैलियो, कोरोनाले धेरै गर्यो, बस्ने कुनै हामीसँग कारणित भएन, कुनै हामीसँग साधन भएन, उतिखेर खोप थिएन, कुनै औषधि थिएन, कुनै केही थिएन, प्राइभेट खोप आए पनि हामी पैसा तिरेर हामी खोप लगाउँथ्यौँ। त्यसपछि बिस्तारै कोरोनाको माहौल अलिअलि घट्दै गयो अनि त्यतिखेर अहिले जसरी भए पनि नेपाल सरकारले खोप ल्यायो अनि त्यसपछि मैले पनि खोप आइसकेपछि खोप केन्द्रमा गएर पहिलो र दोस्रो खोप लाएँ, अझै तेर्सो खोप लाउनु पर्ने रहेछ। मलाई चाहिँ त्यति बेला थाहा थिएन, अब तेर्सो खोप लाउनु पनि पर्ने रहेछ हामीले तेर्सो खोप पनि लाउनु पर्ने भन्ने कुरा हामीले त्यहाँबाट जानकारी पायौँ। साझा पहलबाट हामीले जानकारी पायौँ, तेर्सो खोप, पहिलो खोप, त्यसपछि दोस्रो खोप, त्यसपछि तेर्सो खोप लगायौँ। एकदम धेरै धेरै धन्यवाद। यस्ता कार्यक्रम फेरि पनि सुनाउँदै गर्नु, फेरि पनि ल्याउँदै गर्नु, फेरि पनि सबैमा जानकारी गराइदै गर्नु भन्ने हामीले चाहना इच्छा राखेका छौँ।
नमस्ते, म ईश्वरी नेपाली। यो कोरोनाको सुई पहिलो पटक खोजी हामीले लाइन लगाएको हो, त्यही पनि हामीले लगाउनु नपाउँदै पनि दुई चार दिन त्यहाँदेखि बास बसेर पनि कोरोना सुई लगायौँ। त्यसपछिको सुई पनि दोस्रो सुई पनि लगायौँ। तेर्सो सुई अब नलगाउँला हाम्रो शरीर मरेको छ। अब हामीलाई पनि गाउँ घरमा काम गर्नुपर्छ, दाउरा खेती धार्नुपर्छ भनेर पनि नलगाउँला भन्दा पनि रेडियो साझा पहल सुन्यौँ। साझा पहलमा हामीले लगाउनै पर्ने रहेछ, तर गाउँ घरमा कहाँ कोरोना भन्छन्। हामीले कोरोना आँखाले देख्यौँ भनेर बुढापाकाले नलगाएको कारणले बुढापाकालाई पनि सन्देश रेडियो साझा पहल सुनेर तिनीहरूले पनि लगायो, हामीले पनि लगाऊ। साझा पहल सुन्दा यो लगाउनै पर्ने रहेछ, हाम्रो शरीर पनि फुर्तिलो हुँदो रहेछ।
कार्यक्रममा हामीले विपदका समयमा महिला तथा सीमान्तकृत वर्गमा विशेष कार्यक्रम ल्याउनका लागि नेतृत्वमा महिला तथा सीमान्तकृत समुदाय र निर्णायक तहमा महिलाको सहभागिता किन जरूरी छ भनेर विज्ञहरूसँगको छलफल पनि समेटेका थियौं। छलफलमा कार्यक्रमले यस विषयमा उठान गरेपछि सूचनामा पहुँच वृद्धि गर्न, यसबारे खोजी गर्न सीमान्तकृत समुदाय सचेत भएको प्रतिक्रिया दिएका छन्।
नमस्ते, मेरो नाम दिनेश विश्वकर्मा। म चाहिँ के भन्न चाहन्छु भने जस्तै तपाईँहरूले यो कार्यक्रम गर्दै गर्नु हुँदाखेरि चाहिँ अझ पनि एउटा गाउँ समाजहरूमा चाहिँ एउटा दलित र सीमान्तकृत त्यसै गरी एउटा पिछडिएका वर्गहरू भनिसकेपछि त्यति अलिकति कुनै पनि कुराहरूमा नेतृत्वमा अगाडि आउन नसकेको अवस्था पनि छ र त्यो अवसर नपाएको कारणले पनि हामीले त्यो गर्न सकिरहेका छैनौँ। जस्तै भन्नुपर्दाखेरि यो विपदकालीन समयहरूमा जस्तै बाढी पहिरो हुँदा अलिकति महामारीको रूप जस्तै कोरोनाको बेला पनि यो अवस्थाहरूमा हामीले कुनै अवसरहरू नपाएको अवस्था पनि छौँ र यो सम्बन्धित निकायहरूमा हामीले धेरै पटक प्रयास गर्दाखेरि पनि अलिकति हामीप्रति हेर्ने एउटा दृष्टिकोण, हामीलाई दिने एउटा सेवा सुविधाको विषयमा चाहिँ अन्य जातिभन्दा दलित बस्तीमा दलित वर्गहरूलाई चाहिँ अलिकति कमी मात्रामा दिएको बुझिन्छ।
मेरो नाम ऋतुरारी ऋषि हो। मेरो घर सर्लाही जिल्लाको चन्द्रनगर वार्ड नम्बर 6 पर्छ। म हाल नेपाल राष्ट्रिय मुसर सङ्घको केन्द्रीय सदस्य सर। यो सर्लाहीमा त एकदम दयनीय छ सर, प्रत्येक क्षेत्रमा सर। नि त अब शिक्षामा भयो, स्वास्थ्यमा भयो, पहुँचमा भयो, होइन, यो सबैमा एकदमै एकदमै दयनीय छ सर। यो अब सबैभन्दा त अब तपाईँको मुख्य समस्या भनेको तपाईँको गरिबी हो, होइन, शिक्षा हो, स्वास्थ्य हो, यिनीसँग जोडिन्छ सर। अब के भन्नु, अब पहुँच छैन, होइन, मेन कारण त हामीलाई त यो अब हामी पनि अब मान्छे हौ भनेर हामीलाई पनि थाहा छैन सर। के हाम्रो त अब एकदमै अब तल स्तर को मुसर भनेको अब कुन नागरिक भन्नु। अब तपाईँको राज्यसँग अब तपाईँको कुनै सुख सुविधा नपाएको अधिकार नमिलेर तपाईँको उनीहरू कराउँछ म दोस्रो दर्जाको नागरिक हो भन्दा हामीले त अब चेतनाको पनि त्यतिकै कमी हो। अब हामी त अब दोस्रोको दर्जाको नागरिक भनौँ कि तेस्रो दर्जाको नागरिक भनौँ, हामी के हौ भनेदेखि सर हामीलाई त एउटा अब मानवको अब वास्तविकतामा जुन हुनुपर्ने गुण हो सर, त्यो गुणबाट पनि हामी वञ्चित भइराखेको छौँ र विभेदित अब अशोषित पनि छौँ, अवहेलित पनि छौँ सर। आफूलाई पनि अब तपाईँको म मुसर हुँ भन्ने अब गर्व साथ यो म नेपालको नागरिक हुँ, म पनि यो म मुसर जात हो, म नेपालको नागरिक हो भनेर गर्व गर्ने अवस्था हाम्रो छैन सर।
बाल कुमारी घर जुरपानी हरिपुर पञ्चायत 8 नम्बर। हमी के समस्या की है से बाल बच्चा के सबके पढ़ल व्यवस्था न है, सामने थान से छोड़ दिल पढ़ाई के बच्चा के हमारे से पढ़ल जूता मोजा टाई सब देते रह अभी नहीं व्यवस्था कमा से हमने पढ़ाई कमा से खी अभी नहीं दे सरकार अभी उम्र सामने थान से पढ़ाते रह अब तक खम्मा खान तीन गरीब से जात स्थिर भे की खब की पढ़ाबे गाँव पलगा से सब कोई संकट हो तब मांग करे जब सर अब 30-31 गते कैसे सब संकट करबे तब कैसे मांग करे जब 50 जना मिलते सब के था न है कथी दे जाए ना दे से।
कार्यक्रम साझा पहल मार्फत कार्यक्रममा हामीले कोविड 19 को प्रभाव, लैंगिक समानता र सामाजिक समावेशीकरण जेसीको बारेमा छलफल गर्दै आइरहेका छौं। कार्यक्रमले अबका दिनमा कस्तो विषय उठाउनु पर्छ भनेर साथी अस्मिना पाण्डेले लक्षित वर्गको प्रतिक्रिया बुझ्नु भएको छ।
मैले विशेष गरेर मैले चाहिँ आफूले दिएका अन्तर्वार्ताहरू, चाहे यहाँले लिएको अन्तर्वार्ता होस् चाहे अर्को मिडियाले लिएको अन्तर्वार्ता होस्, मैले सो मूल्याङ्कनका लागि मैले आफूले दिएका अन्तर्वार्ताहरू आफूले पुरै सुन्ने गर्छु। अब दिउँसोमा त हामी जनप्रतिनिधि भए हुनाले हामीलाई टाइम हुँदैन, बेलुका घर गइसकेपछि सबैसित कुरा गरेर सकिसकेपछि बेलुकाको टाइम पनि सेयरिङका कुराहरू हुन्छन्, थुप्रै विकासका कुराहरू हुन्छन्, ती सकेर 10 बजे भए पनि मैले गरेका अन्तर्वार्ताहरू, मसित लिनुभएका अन्तर्वार्ताहरूको बारेमा मैले चाहिँ विशेष गरेर पुरै सुनिसकेपछि सो मूल्याङ्कन गरेर चाहिँ म सुत्ने गरेको छु। किन भन्दा विभिन्न खालका विपदका कुराहरू यहाँहरूले सोध्नुहुन्छ, विपदका बारेमा मैले वास्तवमा कस्तो बताएँ त, अहिले म बोलिरहँदाखेरि मैले गलत भने कि साँच्चै राम्रो भने कि भन्ने कुरा त अहिले मलाई थाहा हुँदैन म बोलिरहँदा, तर जति बेला मैले सुन्छु मैले सुनिरहँदाखेरि म यहाँनिर कमजोर भएछु भनेर म सो मूल्याङ्कन पनि गर्ने गर्छु। तर अस्ति यहाँ आएर विपदका बारेमा लिनुभयो, त्यो विपदका बारेमा साँच्चै मैले ठिकै कुरा गरेरैछु भन्ने चाहिँ सो मूल्याङ्कन मैले गरेँ। मान्छेले सो मूल्याङ्कन भनेको आफैले आफ्नो मूल्याङ्कन गर्न पाउने भनेको ठुलो कुरा हो। यो मिडियाको अहिले यो नयाँ टेक्नोलोजीले गर्दाखेरि नभए भने धेरै वर्ष पहिले हामीले अब टेलिभिजनमा मेरो अन्तर्वार्ता आउँछ भनेपछि सबै घरका परिवार जुटेर अनि टेलिभिजन हेर्न बस्थ्यौँ, त्यसपछि अर्को दिन हामी त्यो हेर्न पाउँथेनौँ। अहिले त महिनौँ दिन वर्षौँ दिनसम्म हामीले सुरक्षित राखेका हुन्छौँ, त्यो फेरि रि गर्दै सुन्दै गर्न पनि हामीले पाउने हुनाले मैले चाहिँ सुन्ने गरेको छु। हुनसक्छ त्यही दिन नहोला, तर मैले चाहिँ सुनिरहेको हुन्छु।
अब त्यो कार्यक्रममा उठाइएका विषयवस्तुहरू यहाँलाई चाहिँ कस्तो लागिरहेको छ, यो कार्यक्रमले चाहिँ यहाँहरूलाई कतिको झकझक्याउन सहयोग पुर्याएको छ?
मिडियाको प्रमुख दायित्व भनेको के हो त भन्दा, कति बेला कहाँनिर के राम्रो कुरा भएको छ, के घटना घटेको छ, त्यसको बारेमा तुरुन्तै अन्तर्वार्ता लिन आउनुभयो जनप्रतिनिधिसित भने त्यो मिडियाको चाहिँ सबैभन्दा राम्रो पक्ष हो। त्यसले गर्दाखेरि हामी जति बेला विपदमा थियो बुटोल, त्यति बेला यहाँ आएर विपदको बारेमा लिनुभयो, कति बेला मसित महिला सशक्तिकरणका बारेमा लिनुभयो, कति बेला महिला हिंसाका बारेमा लिनुभयो भने कति बेला मिडियाकै बारेमा लिनुभयो, तर विपदका बारेमा लिने बेलामा तपाईँले ठिक समयमा आएर मसित लिनुभएको थियो र मैले पनि त्यही खालको सूचना चाहिँ जारी गरेका थिएँ। मैले सुने, सुनिसकेपछि आफूलाई पनि खुसी लाग्यो, तपाईँहरू चाहिँ यसरी नै अगाडि बढ्नुहोस्, जुन चिज आइरहेको हुन्छ त्यसलाई पहिलो नम्बरमै राखेर अन्तर्वार्ता लिने गर्नुभयो भने त्यो मान्छेले जनमानसमा पनि सुन्ने चासो पनि बढी हुन्छ। त्यसले गर्दाखेरि बुटोल उपमहानगरपालिकाभित्र रहेर हामीले काम गरिरहँदाखेरि यहाँहरूले गरेको कामप्रति म चाहिँ एकदमै आभारी छु, धन्यवाद पनि दिन चाहन्छु।
यो सँगै अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजको कार्यक्रम साझा पहलमा हामीले अहिलेसम्म प्रसारण भएका कार्यक्रमको समीक्षा गर्दै कार्यक्रमले पारेको प्रभावका विषयमा छलफल गर्यौं।
यो सँगै कार्यक्रम साझा पहलको आजको अंकबाट भने बिदा लिने समय भएको छ।
तपाईलाई तपाईँको पालिका वा सरोकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260646 फोन गरेर आफ्ना कुरा रेकर्ड गराउन सक्नुहुनेछ।
आजका लागि प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद। कार्यक्रमलाई सांकेतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म लील प्रकाश चन्द
अनि म सुशीला श्रेष्ठ पनि विदा भयौं। नमस्कार।